यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। भोटेकोशी नदीको बाढ़ीमा परि अहिलेसम्म 1355 जनाको मृत्यु भएको पुष्टि। राष्ट्रपति रामचन्द्र पौडेल बाढ़ी प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा। बाढ़ीमा ज्यान गुमाएकाहरूको सम्झनामा आज राष्ट्रिय शोक। नेपालले विश्व समुदायसँग जलवायु न्यायका लागि जोरदार आवाज उठाउनुपर्ने विज्ञहरूको सुझाव र रसिया युक्रेन युद्ध अन्त्य गर्ने विषयमा युक्रेनी राष्ट्रपति र अमेरिकी विशेष दूतबीच वार्ता। समाचार अब विस्तारमा। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीबाट हालसम्म 1355 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बिहान 11 बजे सार्वजनिक गरेको विवरण अनुसार विभिन्न स्थानबाट ती शवहरू फेला परेका हुन्। यसैगरी बाढ़ीपछि करिब 4996 जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। सुरक्षा निकायका अधिकारीहरूले भोटेकोशी क्षेत्रमा आएको बाढ़ीपछि खोज तथा उद्धारको आधिकारिक चरण जारी रहेको बताउनु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाका अधिकारीले प्रभावित क्षेत्रहरूमा उद्धारसँगै राहत तथा पुनर्स्थापना र पुल तथा अस्थायी संरचनाको निर्माण कार्यको प्रारम्भिक काम अघि बढ़ाइएको बताउनुभयो। पत्रकार सम्मेलनमा नेपाली सेनाका अधिकारीहरूले बाढ़ीका कारण प्रभावित जलविद्युत आयोजनाका सुरुङमा ठूलो ढुंगा गहिरो लेदोका साथै प्रवेश स्थलमा हेलिकप्टरबाट मात्र पुग्न सकिने स्थानमा समेत उद्धार कार्य जारी रहेको बताउनुभयो। रसुवाको भोटेकोशीमा आएको भीषण बाढ़ीमा ज्यान गुमाएकाहरूको सम्झनामा आज नेपालभरका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ। विनाशकारी घटनाको 13 दिन पारेर सरकारले राष्ट्रिय शोकको घोषणा गरेको हो। मृतकप्रति सम्मान र शोक सन्तप्त परिवारप्रति राज्यको ऐक्यबद्धता प्रकट गर्न सरकारले देशभर राष्ट्रिय शोक गर्ने निर्णय गरेको हो। राष्ट्रपति रामचन्द्र पौडेलले यही भदौ 10 गते रसुवाको भोटेकोशीमा आएको बाढ़ीबाट प्रभावित नुवाकोट जिल्लाको विभिन्न क्षेत्रको आज स्थलगत अवलोकन गर्नुभएको छ। साथै उहाँले त्यहाँ रहेका बाढ़ी प्रभावित र पीड़ितहरूसँग भेटवार्ता गरी उहाँहरूको गुनासो समेत सुन्नुभएको छ। उहाँले नुवाकोटमा भोटेकोशीमा आएको बाढ़ीको प्रभाव एवं त्यसबाट सृजित क्षतिको जिल्ला सुरक्षा समितिबाट जानकारी लिनुभयो। सो अवसरमा प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मी सहितका समितिका सदस्यहरूले रसुवा बाढ़ीले जिल्लामा पुर्याएको जनधनको क्षतिबारे विवरण प्रस्तुत गर्नुभएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो 3:30 राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ। यही भदौ 10 गते भोटेकोशी हुँदै त्रिशुली नदीमा गएको बाढ़ीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा आज स्थलगत अवलोकन गरेपछि काठमाडौँ फर्केर उहाँले राष्ट्रका नाममा सम्बोधन गर्नुहुने राष्ट्रपतिको सचिवालयले जनाएको छ। रेडियो नेपालले सम्बोधनको प्रत्यक्ष प्रसारण गर्नेछ। सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपदबाट प्रभावित कुनै पनि नागरिकले राज्यको उपस्थितिको अभाव महसुस नगर्ने गरी उद्धार राहत र पुनस्थापनाका काम अघि बढ़ाउन तीनै तहका सरकारसँग आग्रह गर्नुभएको छ। धादिङको गल्छी स्थित भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रको अवलोकनपछि उहाँले विपदका बेला नागरिकलाई राज्यको उपस्थिति अनुभूति गराउनु सरकारको पहिलो दायित्व भएको बताउनुभयो। सभामुख अर्यालले बाढ़ीबाट विस्थापित परिवारलाई यथाशीघ्र सुरक्षित बसोबासको व्यवस्था मिलाउने गरी पुनस्थापनाका काम द्रुत प्रक्रियाबाट अघि बढ़ाउन सरकारसँग समन्वय भइरहेको जानकारी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग अमेरिकी विदेश मन्त्री मार्को रुबियोले आज टेलिफोन वार्ता गर्नुभएको छ। टेलिफोन वार्ताका क्रममा विदेश मन्त्री रुबियोले भोटेकोशी बाढ़ीमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनतासँग ऐक्यबद्धता जनाएको रासोपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। सभापति लामिछानेले नेपाल सरकारले जारी राखेको खोज उद्धार र राहत कार्यका लागि उपलब्ध सबै स्रोत साधन परिचालन गरिएको बताउनुभयो। सभापति लामिछानेले यस कठिन समयमा अमेरिकी सरकारले पुर्याएको सहयोगका लागि कृतज्ञता व्यक्त गर्नुभएको थियो भने जवाफमा विदेश मन्त्री रुबियोले अमेरिका नेपाल सरकारलाई थप सहयोग उपलब्ध गराउन तयार रहेको बताउनु भएको थियो। सुशासनको माग राखी युवाहरूको नेतृत्वमा आन्दोलन भएको एक वर्ष पूरा भएको छ। गत वर्ष भदौ 23 र 24 गते भएको जेएनजी विद्रोहपछि मुलुकमा गत फागुन 21 गते निर्वाचन भई युवाकै नेतृत्वमा सरकार गठन भएको छ। जेएनजी विद्रोहपछिको एक वर्ष कस्तो रह्यो त? सहकर्मी यशोदा अधिकारीको यो रिपोर्ट।
भ्रष्टाचारको अन्त्य र नेतृत्वमा युवा पुस्ताको उपस्थिति लगायतका माग सहित नवयुवाहरूको नेतृत्वमा आन्दोलन भएको एक वर्ष पूरा भएको छ। जेएनजी विद्रोहको एक वर्षको अवधिमा केही सकारात्मक परिवर्तन भएको प्रत्यक्ष अनुभूत आम नागरिकले गरिरहेका छन्। वर्षौंदेखि सत्ताको बागडोर सम्हाल्दै आएका पुराना दलहरूलाई विस्थापित गरी मुलुकको नेतृत्व युवाहरूको काँधमा पुग्नु आन्दोलनको मुख्य उपलब्धि मानिएको छ। जेएनजी विद्रोहपछि बनेको अन्तरिम सरकारले तोकिएकै समयमा आम निर्वाचन गराउनु र जेएनजी विद्रोहको समर्थनमा रहेको राजनीतिक दललाई जनताले अत्याधिक बहुमत दिलाउनु अर्को महत्वपूर्ण पक्ष हो। निर्वाचनमा झण्डै 2/3 बहुमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाहको नेतृत्वमा स्थायी सरकार गठन हुनु आन्दोलनको अर्को उपलब्धि मान्न सकिन्छ। सरकार गठन भए लगत्तै सदाचार नीति सार्वजनिक गर्नेदेखि नयाँ कानून निर्माण प्रक्रिया र संशोधन गर्नुपर्ने कानूनहरूको सूची नै तयार गरेर काम गर्ने प्रयास सराहनीय रहेको विश्लेषकहरू बताउँछन्। यो एक वर्षको विगतमा जस्तो सत्ताको आडमा हुने आर्थिक हिनामिनाका खबरहरू आउन छाडेका छन् भने स्थायी सरकारमा युवाहरूको समावेशी नेतृत्व स्थापित छ। सरकार गठनको छोटो अवधिमा देखिएका यी सकारात्मक परिवर्तनलाई आशाको संकेत मान्नुहुन्छ त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उप प्राध्यापक दिपेश घिमिरे।
युवालाई राजनीतिको नेतृत्वमा स्थापित गर्ने कुरामा महत्वपूर्ण योगदान गर्यो। छोटो समयमा हाम्रो संक्रमणलाई टुङ्ग्याएर नयाँ नेतृत्व जानी र स्थिर प्रकृतिको सरकार गठन गर्ने कुरामा पनि नेपालको जेएनजी विद्रोहको सफलता हो भन्ने लाग्छ मलाई। भ्रष्टाचार जन्य क्रियाकलापबाट सृजित हुने आर्थिक असमानतालाई न्यूनीकरण गर्नको लागि एउटा तहको निष्ठावान नेतृत्व तयार भइरहेको छ।
राज्य कोषको दुरूपयोग विरूद्ध उठेको आन्दोलनले राज्यका निकायहरूलाई सचेत गराएको छ। त्यस्तै परम्परावादी राजनीतिक कोर्स नै बदल्ने गरी भएको आन्दोलनबाट उदाएको दलको नेतृत्वमा बनेको सरकारले भ्रष्टाचार रोकेको तर्क गर्नुहुन्छ समाजशास्त्र विषयका अर्का उप प्राध्यापक विष्णु दाहाल।
सुशासनै प्रत्यापत्ति भयो भने ठोकमा जान सकिन्न, तर कम्तीमा भ्रष्टाचार नियन्त्रणको उपायहरूमा चाहिँ एउटा माइल स्टोनको काम चाहिँ भएको देखिन्छ। कान नलाग्नेहरूलाई को शासन सत्ता चाहिँ फेर्नु पर्छ भनेको किन पुराना त सिन्डिकेट गर्थे। नेपालमा चाहिँ विश्व स्तरका टुरिज्मको इन्भेस्टमेन्टहरू आउन सुरु गरेका छन्।
पुरानो सत्ता विरूद्ध देशैभरबाट एकैचोटि आन्दोलनमा आएका युवाहरूले रोजगारी नपाएर खाडी मुलुक धाउनुपर्ने अवस्थाको अन्त्य चाहे थिए। त्यस्तै महँगी नियन्त्रण, नीति निर्माण तहमा सबैको समान पहुँच लगायतका विषयमा केन्द्रित आन्दोलनबाट 77 जनाको ज्यान गएको थियो भने कैयन घाइतेहरू अझै पनि अस्पतालका शैयाहरूमा छटपटाइरहेका छन्। समाजशास्त्र विषयका उप प्राध्यापक दिपेश घिमिरे।
सामाजिक सञ्जाललाई व्यवस्थापन गर्नुपर्ने कुरा झन् चटकारो रूपमा अगाडि आएको छ, जुन बाटोमा सरकार अहिले पनि हिँड्न सकेको छैन र स्वयं सरकार नै त्यसको पनि शिकार बन्दै गइरहेको छ। सरकारले गर्न चाहेको तर विगतका कतिपय अनुभवहरूलाई लिएर पनि अगाडि बढ्नुपर्छ। अनुभव भएका व्यक्तिहरूको पनि हामीले चाहिँ ज्ञान लिनुपर्छ, सिप लिनुपर्छ, अनुभव लिनुपर्छ, विगतको इन्स्टिट्युसनल मेमोरी लिनुपर्छ भन्ने एउटा बुझाइ चाहिँ सरकारले राखेर अगाडि बढ्दियो भनेदेखि यस्ता खालका टिप्पणीहरू आउनलाई कम हुन सक्छ।
जेएनजी विद्रोह दशकौंदेखि गुम्सिएर बसेको असन्तुष्टि, निराशा र आक्रोशको परिणाम हो। परम्परावादी शासकीय संरचनामा सुधारका लागि मन्त्रालयहरूको कटौतीदेखि कार्यशैलीमा परिवर्तन, संविधान संशोधन प्रक्रिया, भ्रष्टाचारको छानबिन, नयाँ कानूनहरूको निर्माणमा सरकार लाग्नु सकारात्मक पछि भए तापनि युवाहरूलाई सम्बोधन गर्न सरकारले गर्ने कामहरूका सूची भने लामै छन्। यद्यपि सरकार गठनको छोटो अवधिमा देखिएका सकारात्मक पक्षले आगामी 5 वर्षमा सरकारले जेएनजी विद्रोहताका उठेका अधिकांश मागहरू पूरा गर्ने विश्वास गर्न सकिन्छ। जेएनजी विद्रोह युवाहरूको ज्यान जाने गरी गरिएको एउटा आन्दोलन मात्रै नभई नेपाली राजनीतिमा नयाँ युगको शुरूआत थियो। यशोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
सिंहदरबार स्थित संघीय संसद भवन परिसरमा जेएनजी शहीद स्मारक पार्क तथा शालिक र स्तम्भको शिलान्यास गरिएको छ। गृहमन्त्री सुदन गुरूङ, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र जेएनजी शहीद परिवार कल्याणकारी समाजका ज्येष्ठ सदस्य वासुदेव जोशीले संयुक्त रूपमा शिलान्यास गर्नुभएको हो। त्यसक्रममा गृहमन्त्री गुरूङले जेएनजी पुस्ताको माग सम्बोधन गर्न आफूहरू लागि परेको बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
नेपाल टेलिकमको 4G कल गर्दा नो बोर जी नेपाल टेलिकम को फोर जी
सबै को यो विश्वास हो नि नेपाल टेलिकम को फोर जी
गेम खेल्दा नि टेन्सन नो जी नेपाल टेलिकम को फोर जी आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकम को फोर जी
नेपाल टेलिकम राष्ट्रको सञ्चार.
अब बाँकी समाचार. परराष्ट्र मन्त्री शिशिर खनाल र मलदिप्सका विदेश मन्त्री इरुथिसाम एडम्बीच आज टेलिफोन वार्ता भएको छ. वार्ताका क्रममा विदेश मन्त्री एडम्बले परराष्ट्र मन्त्री खनाललाई भोटेकोशी नदीमा आएको बाढ़ीबाट भएको ठूलो जनधनको क्षतिप्रति मलदिप सरकार र जनताका तर्फबाट गहिरो दुःख व्यक्त गर्दै नेपालप्रति ऐक्यबद्धता जनाउनु भएको थियो. उहाँले विपदको यस दुःखद घड़ीमा नेपाल सरकार तथा नेपाली जनताप्रति गहिरो समवेदना र समर्थन व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ. यसैगरी परराष्ट्र मन्त्री खनालले कठिन परिस्थितिमा नेपालप्रति ऐक्यबद्धता र समर्थन व्यक्त गर्नुभएकोमा मलदिप सरकार तथा जनताप्रति आभार व्यक्त गर्नुभएको थियो. टेलिफोन वार्ताको क्रममा उहाँहरूले जलवायु परिवर्तनको जोखिममा रहेको दुवै देशले सामना गरिरहेका साझा चुनौती र तिनको समाधानका बारे छलफल गर्नुभएको थियो. उहाँहरूले क्षेत्रीय तथा बहुपक्षीय मञ्च मार्फत जलवायु न्यायको प्रवर्धनका पक्षमा अझ समन्वयसहित सहकार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको थियो. बस्तीमाथिको जमिनमा दरार परेपछि बैतडीका 18 घर पहिरोको उच्च जोखिममा परेका छन्. बस्तीमाथिको खेत तथा जमिनमा दरार परेपछि ढिलासैनी गाउँपालिका 1 बरभेकका 18 घर पहिरोको जोखिममा परेका हुन्. पानी निरन्तर परिरहेकोले पहिरोको त्रास बढ़ेको स्थानीय लक्ष्मण जागरीले बताउनुभयो. बस्तीभन्दा माथि जमिन चिराचिरा परेर फुटेकोले ती घर पहिरोको जोखिममा रहेको ढिलासैनी 1 वडाध्यक्ष कृष्ण कुमार धामीले बताउनुभयो. यसैबीच आइतबार सो क्षेत्रको प्रहरी जनप्रतिनिधि तथा कर्मचारीले स्थलगत निरीक्षण गरेका छन्. बस्तीबाट करिब 500 मिटर माथि जमिन चिराचिरा परेर भाँसिएको छ. केही दिन यता निरन्तर वर्षा भइरहेकोले पहिरोको जोखिम बढ़ेको हो वडा अध्यक्ष धामीले भन्नुभयो. जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्न पहल भइरहेको उहाँले बताउनुभयो. उहाँका अनुसार गोरे दत्त भट्ट, कृष्ण दत्त भट्ट, महावीर धामी, दुरा धामी, जस दत्त भट्ट, मणिदरा भट्ट, लक्ष्मण जागरी, प्रताप जागरी, अकबर जागरी, नवराज भट्ट लगायतका घरहरू पहिरोको उच्च जोखिममा परेका हुन्. समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ. अब एउटा अन्तर्राष्ट्रिय प्रसंग. युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी विशेष दूत स्टिप विटकफ र जेयर्ड कुस्नरसँग भएको वार्ता अत्यन्तै सार्थक र महत्वपूर्ण रहेको बताउनु भएको छ. आइतबार भएको भेटवार्तापछि पत्रकारहरूसँग कुरा गर्दै जेलेन्स्कीले रसिया युक्रेन द्वन्द समाधानका लागि रोकिएको शान्तिवार्ता पुनः शुरू गर्ने विषयमा महत्वपूर्ण छलफल भएको जानकारी दिनुभयो. साथै युक्रेनका लागि सुरक्षा तथा आर्थिक प्रत्याभूति र आगामी जाडो मौसमका लागि आवश्यक सहयोगबारे पनि कुराकानी भएको उहाँले बताउनुभयो. वार्ताको तेस्रो चरणमा बेलायत, फ्रान्स र जर्मनी सहितकै युरोपेली मुलुकका प्रतिनिधिहरू पनि सहभागी भएका थिए. अमेरिकी विशेष दूत विटकफले पनि मोस्कोमा भएको वार्ताका क्रममा महत्वपूर्ण प्रगति हासिल भएको बताउनु भएको छ. अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि. भोटेकोशी नदीको बाढ़ीमा परि अहिलेसम्म 1355 जनाको मृत्यु भएको पुष्टि. राष्ट्रपति रामचन्द्र पौडेल बाढ़ी प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा. बाढ़ीमा ज्यान गुमाएकाहरूको सम्झनामा आज राष्ट्रिय शोक. नेपालले विश्व समुदायसँग जलवायु न्यायका लागि जोरदार आवाज उठाउनुपर्ने विज्ञहरूको सुझाव र रसिया युक्रेन युद्ध अन्त्य गर्ने विषयमा युक्रेनी राष्ट्रपति र अमेरिकी विशेष दूतबीच वार्ता. रेडियो नेपालबाट 3 बजेको समाचार सकियो. अब हाम्रो अर्को समाचार 4 बजे सुन्न सक्नुहुनेछ. हस्त, नमस्ते.